Ya Ali Madad. Al-Wise, Rai Abu Ali Missionary, Wise Number 508.
6th of February 1988, Wise in Betul Khayal Denis and Jamaat Khanuk of Toronto. Ya Ali Madad.
साजन के घर जाइए भाई साजन के घर जाइए ने साथ न लीजे को रे भाई साथ न लीजे को ये पीछे फेर ना दे
सलवात पढ़े मोमिनो अल्लाह मुहम्मद हमारे मजहब की किताबों के अंदर वो किताबें कि जो हमारे पीरों ने और हमारे पीरों की औलाद ने और हमारे बहुत से इमामों ने हमारी हिदायत के लिए लिखी हैं, अगरचे बहुत सा खजाना हम पास्ट में गुमा चुके हैं, रिकॉर्ड नहीं रहे, फिर भी आज लगभग 150 जितनी किताबें उस शास्त्र में से अभी भी मिलती हैं। इन तमाम किताबों में से आप उसकी कभी सिलेक्शन करो, ऐसी किताबें भी हैं कि जिन किताबों के अंदर हमें तवारीख मिलती है और उसके साथ हमें इस्माइली मजहब की इशायत और उसकी प्रोपेगेशन का हमें निशान मिलता है, जैसे कि बिशम्स की मन समझानी और सत्वेनी की वेल। ऐसी किताबें भी हैं कि जिनके अंदर बहुत बड़ी साइंस की चीजें हैं, फिजिक्स की और ज्योग्राफी की बातें हैं और उनके अंदर बाज ऐसी जगहों के ऊपर हमें अपने बदन की इंटरनल और आउटर मैटर्स जिसको हम बायोलॉजी कहते हैं, ऐसी चीजें भी हैं, जैसे कि निकलन की गीता में 600 से ज्यादा हमारे पास ज्ञान हैं कि जिन ज्ञानों के अंदर अलग अलग ज्ञानों में दुनिया की बातें भी हैं, दीन की बातें भी हैं, खुदा की मोहब्बत की बातें भी हैं, दुनिया में जिंदगी गुजारने के लिए हमें एथिक्स सिखाए गए, मैनर्स सिखाए गए और हमें बहुत सी किस्म की हिदायतें दी गई और इन ज्ञानों के अंदर बहुत सी फोरकास्ट और प्रिडिक्शंस हैं। फिर ऐसी किताबें ये भी हैं जैसे कि खुदा ताला की मोहब्बत के अंदर इंसान सरशार और मस्त हो जाए और बड़ी डीप नॉलेज मिलती है, इस सदर दिन की भुज निरंजन जैसी। इबादत सिखाने के तरीकों के अंदर ये शमस का ब्रह्म प्रकाश है कि जिसके अंदर ऐसे अच्छे सटल तरीके के साथ کے شمس نے ہمیں عبادت کی طریقے بتائے. ویراگ اور دل کے اندر اس دنیا سے ڈیٹیچمنٹ سکھانے کے لیے, فقیری اور مسٹیسزم سکھانے کے لیے صوفی طریقہ کہ جس سے انسان کا دل نرم ہو جائے اور انتکرن کلین ہو جائے, ایسی کتابیں بھی ہیں کہ جس طرح سے یہ من سمجھانی, اور میں نے یہ پاٹھ اس میں سے آپ کو سنایا. 222 پیج کی یہ کتاب اگر آپ پڑھیں اور اس کو سمجھ بھی سکیں, کیونکہ اس کی جو زبان اور بھاشا ہے 500 برس جونی ہے, پوروی زبان ہے, ہندی اور اردو سے ملتی جلتی ہے, عربی فارسی سنسکرت وغیرہ کے بہت سے الفاظ ہیں, لیکن جب ہم ستونی پڑھتے ہیں اور خاص طور پہ راگ سے پڑھا جائے کہ اس کا راگ بھی اس طرح سے سلیکٹ کیا گیا ہے کہ جو ورانی ہے وہ پیور بھیروی کی اندر سے بائی گئی. انڈین راگاؤں کے اندر بھیروی ایک ایسا راگ ہے کہ جو آدھی رات کے بعد گایا جاتا ہے, اور جب اس کے ساتھ پربھاتیا مکس کیا جائے صبح کے وقت تو انسان کو بہت مزہ آتا ہے. دیکھو یہ نور ویلا نور پیو کریو من آنند جی او پویلا راکھو شا پیر سو سبند جی تمہیں جاگو جاگو بھائیڑا رہنا ویہانیا جی. یہ صبح کے راگ ہیں, مگر یہ جو ستوینی ہے آدھی رات کے وقت اور پرٹیکولرلی صبح کی پروڑی ہے, یہ وقت جو ابھی ہے کہ سورج نہ نکلا ہوئے, ڈے بریک نہ ہوا ہوئے, اس وقت آپ یہ جو ستوینی پڑھو, بھلے اپنے گھر میں پڑھو, کچھ دنوں کے بعد آپ کے بدن کے اندر ایک قسم کی الیکٹریکل شاک لگیں گے, اتنے آسان اور سہلے طریقے سے کہ آپ فیل ضرور کرو گے, آپ کو ایک کرنٹ کی طرح محسوس ہوگا, دل نرم ہو جائے گا. اور اس کے اندر بڑی ہدایتیں دی گئی. بیت الخیال کی بابت کے اندر یہ جو میں نے پاٹھ پڑھا کہ ساجن کے گھر جائیے ساتھ نہ لیجئے کوئی, پیچھے پھر نہ دیکھیں, جو ہونی ہوئے سو ہوئے, ایسے الفاظ ہیں, مگر اس کے اندر معنی اور بھید کتنا ہے کہ بیت الخیال کی بیٹھک کرنے کا اس میں تاریخہ ہے. حضرت امام فرمایا تم جب عبادت کے لیے بیٹھو تو تم تمام دنیا کے سب خیالات کو بالکل چھوڑ دو, بند کر دو. اسی چیز کو جو امام کا فرمان ہے یہ اس پاٹھ کے اندر اس طرح بتایا کہ جب تم اپنے دوست کے گھر جاؤ, سب سے بڑا دوست تو مولا ہے, اور اسی کو گنانوں کے اندر ساجن کہا گیا, مولا کو بالم کہا گیا, مولا کو پریمی کہا گیا, مولا کو بڑے بڑے ناموں سے یاد کیا گیا, کہیں اس کو پیا کہا, کہیں پیو کہا, کہیں شام کہا, کہیں شاہ کہا, بہت سے طریقوں سے پیروں نے اپنی مولا کے ساتھ اپنی محبت کا اظہار کیا ہے. جیسا کہ شام کو آونتا جو کہے تاکو لاکھ ودھائی. اب یہ شام شری کرشن نہیں, سنسکرت تو نہیں, لیکن پراکرت میں شان کہتے ہیں جس کو ہم پیار کریں, انگلش میں کہتے ہیں بیلوڈ, جو ہمارا بیلوڈ ہے جس کو ہم پیار کرتے ہیں اس کو شان کہا گیا. حالانکہ شام کا مطلب ہے ڈارک، گہرے رنگ کا، کرشن کا ایک لقب بھی ہے، لیکن جہاں گھنانوں کے اندر شام کا نام آتا ہے وہ جو اشارہ ہے وہ کرشن کی طرف نہیں، اس کا مطلب ہے محبت والا، جس کو ہم پریم کریں. شام تنا ابھیاگت آوے ویرا، تن کو میں لاگوں گی پہیا، او جیرے بھیا. جب محبوب کا کوئی آدمی آوے، یہاں شام کا مطلب کرشن نہیں، اس کا مطلب ہے محبوب، پیارا، پیارے کی طرف سے جب کوئی آدمی آوے تو اس کی اتنی عزت کرو، اس کے پاؤں پڑو. اس سارے گنان کے اندر جو پیشدر دین نے فرمایا، اس گنان کے اندر مولا کے طرف سے آنے والے جو لوگ ہیں ان کی کس طرح سے عزت کرنی اور کس طرح سے ان کو ٹریٹ کرنا، اس گنان کے اندر لکھا ہوا ہے. آپے اٹھی تین بیسن دیجے ویرا، آپے اٹھی کنے بیسن دیجے ویرا، سوہی تمارو دھرم لکھیا، ہو جی رے بھیا. تمہارا ڈیوٹی فرض یہ ہے، دھرم کہتے ہیں فرض کو، دھرم کا مطلب رستہ بھی ہے. تو پھر کہتے ہیں تمہارا یہ فرض ہے کہ جب اس شام کا ابھیاگت، اس کی طرف سے بھیجا ہوا مہمان تمہارے پاس آوے، اٹھ کے اس کی عزت کرو، اس کو جگہ پہ بٹھاؤ، اس کے پاؤں دھلاؤ، اس کا سر دھلاؤ، اس کو اچھا کھانا کھلاؤ اور اس کو آرام سے سلاؤ اور ٹھنڈی ہوا دو اس کو، اور اس کے سامنے گنان اور ایمان کی تعریف کرو. جیسا کہ چاروں ستیوں شہنا منگل گاوے ویرا، چاروں ستی مولا کی تعریف کریں. موتیڑے چوک پوریا، ہو جیرے بھیا. موتیڑے کا مطلب پرلز نہیں، موتیڑے چھوٹے پھول ہوتے ہیں جو جیسمین کی فیملی ہے، اردو میں پاکستان کے اندر اس کو موگرا کہتے ہیں، اس کو موتیا بھی کہتے ہیں. تو پھر کہتے ہیں موتیڑے چوک پوریا، تم یہ خوبصورت خوشبو والے یہ جو پھول ہیں یہ لے کے اس سے اس کو بدھاؤ. تو اس طرح ہمارے گنانوں کے اندر بے حساب علم، بے حساب ہمارے لیے ہدایتیں، بہت سے مینرز، ایتھکس، طریقے ہم کو بتائے گئے. تو ساجن کا مطلب ہے مولا، جس کو ہم پیار کرتے ہیں، کہ جب تم مولا کے گھر جاؤ اپنے ساتھ کسی کو مت لے کے جاؤ. اس کا یہ مطلب نہیں کہ تم اپنے بیوی بچوں کو مت لے جاؤ، یہ ہے مسٹیسزم، کہ جس میں یہ کہا ہے کہ جب مولا کے گھر پہ جاؤ، یعنی کہ تم بیٹھ کے مولا کی عبادت کرو، تو تم اپنے ساتھ کسی بھی خیال کو، دنیا کے کسی بھی وچار کو، دنیا کی کوئی بھی چیز کو یاد مت کرو، اپنے ساتھ اس کو مت لے کے جاؤ، ساتھ نہ لیجئے کوئی، پیچھے پھر نہ دیکھیے، پاسٹ میں جو کچھ کر چکے ہو، ایک منٹ پہلے، ایک گھنٹہ پہلے، ایک دن پہلے، جو کچھ بھی تمہارا ٹائم گزر کے اب تک آ گیا، تو پاسٹ کی کوئی بھی چیز کو یاد مت کرو، اب آگے دیکھو جو ہونے والا ہے وہ ہوے. اپنے دنیاوی خیالات کو بند کر دو، اپنی کی ہوئی چیزوں کو یاد مت کرو، بیوی بچے، مال دولت، گھر دکان مکان، کچھ بھی چیز ہے کسی کو یاد مت کرو، اکیلے جاؤ. اکیلے جانے کا مطلب یہ ہے کنسنٹریٹ کرو، دھیان لگاؤ، مولا نے جو تمہیں بخشش بخشی ہوئی ہے، یہ جو گرو منتر ہے، یہ جو اس میں اعظم ہے، یہ بیت الخیال کا جو بول ہے، اس کے اوپر یہ بول، حقیقت میں یہ بول ہی ہمارا ساجن ہے. بیت الخیال کا جو بول ہے وہ حقیقت میں امام کا، نور کا نام ہے. امام کے ظاہری نام بھی ہیں، جیسے کہ ہمارے علی مولا علی سے لے کے امام شاہ کریم صلوات اللہ علیہ تک ہمارے 49 اماموں کے جو بدن تھے ان کا بھی ایک نام تھا نا. حضرت امام کا نام ہے کریم، لیکن یہ کریم اس کے نور کا نام نہیں. اگر ہم کہیں کہ مستنصر باللہ تو امام مستنصر باللہ کے زمانے میں ان کے بدن کا نام تھا، لیکن نور کا نام تو کچھ اور ہے. تو اس طرح سے حضرت امام کی جو ظاہری بدن مبارک ہے وہ ہمارے اور امامت کے نور کے اندر ایک لنک ہے. حضرت امام کا جو بدن مبارک ہے وہ بھی بڑا پاک ہے. ساری تمام خدا کی کریشن میں میٹیریلی جتنی بھی چیزیں بنی ہیں ان تمام میٹیریل چیزوں کے اندر اعلی سے اعلی، سب سے اچھی، جو پیورسٹ چیز جو ہے، جو پاک ہے، تو وہ حضرت امام کا بدن باڈی مبارک ہے. مگر نور اور چیز ہے. مولانا حضرت امام کا بدن جو ہے یہ انسانی فطرت کے جو قاعدے قانون بنا رکھے ہیں ان کے اندر وہ سبجوگیٹ ہے. یعنی امام کا بدن پیدا بھی ہوتا ہے، بچپن پاس کر کے جوان ہوتا ہے، جوانی پاس کر کے بوڑھا ہوتا ہے. امام کے بدن کو کھانا بھی چاہیے، آرام بھی چاہیے، اس کو دکھ بھی ہوتا ہے، اس کو پیڑا بھی ہوتی ہے، اس کو کاٹو تو لہو بھی نکلتا ہے، اور ایک دن یہ بدن گزر بھی جاتا ہے، اس میں سے جان نکل جاتی ہے، روح نکل جاتی ہے. بدن جو ہے وہ ایک کپڑے کی طرح ہے. بیت الخیال جو ہے اس کے اندر وہ ہائی کلاس کی چیزیں جو نور سے تعلق رکھتی ہیں، جو انسان کے اس عالم سے تعلق رکھتی ہیں کہ جس عالم میں سے حقیقت میں انسان اس دنیا میں پیدا ہوا، جس کو ہم عالم ارواح کہتے ہیں. خدا تعالی کے ناموں میں ایک نام ہے الباری. باری کا مطلب ہے آتما کو پیدا کرنے والا، کریئٹر آف دی سولز، اس کو کہتے ہیں باری. خدا کے ناموں میں الباری ایک نام ہے، روح کو پیدا کرنے والا. ہماری جو روح ہے وہ خدا تعالی کے حکم سے نکلی، اور خدا کا جو حکم ہے، خدا کا جو امر ہے، وہ امر نور ہے. ہمارے اندر خدا تعالی نے بڑی حکمتیں کی. ہمارے بدن کے اندر مٹی بھی ہے، پانی بھی ہے، آگ بھی ہے، ہوا بھی ہے. اور ہوا، آگ، پانی، میٹر سے اوپر جس کو ہم سپر میٹر کہتے ہیں، یا جس کو ہم میٹافزکس کے حساب سے لیتے ہیں کہ بھئی بیونڈ میٹر کچھ ہے، تو وہ چیز بھی جس کو سنسکرت زبان کے اندر ہمارے گنانوں کے اندر ہمارے پیروں نے اس کا نام آکاش رکھا. آکاش وہ چیز ہے کہ جو تمام میٹیریل وستو سے اونچی ہے. اس آکاش کو گیس کی طرح مانو، اور حقیقت میں یہ آکاش گیس کی طرح ہے، ایتھر کی طرح ہے. کہ ایتھر گیس بھی نہیں مگر گیس سے سپر بھی ہے. تو یہ جو آکاش ہے اس میں سے خدا نے ہماری لائف فورس بنائی جس کو ہم جیو کہتے ہیں. جیو میں اور آتما میں فرق ہے. سول جو ہے وہ جیو نہیں، اور جیو جو ہے وہ سول نہیں. جیو ایک فورس ہے، لائف فورس، کہ جو درختوں کے اندر، ویجیٹیشن کے اندر، گھاس کے اندر، جانوروں کے اندر، انسیکٹس کے اندر، بیکٹیریا کے اندر جیو ہے، جو چلتے ہیں. تو یہ جیو انسان کے اندر بھی ہے. پیر فرماتے ہیں جیوڑو آکاشی. ہمیں جو آج سائنس نے بہت سی چیزیں دریافت کی ہیں، ہم کو سینکڑوں برس پہلے ہمارے پیروں نے ہمیں بتایا ہوا ہے، لیکن ہم نے کبھی بھی اپنے پیروں کا خزانہ، تجوری کھول کے دیکھا ہی نہیں کہ اندر بے حساب دولت پڑی ہوئی ہے. وہ تجوری بند ہے، چابی کھیسے میں ہے، اور باہر ہم بھیک مانگ رہے ہیں. ارے تم تو بادشاہوں سے زیادہ امیر اور دولت مند ہو، لیکن سمجھ نہیں چابی کس طرح سے پھرائی جائے. پھر کہتے ہیں جیوڑو آکاشی، یہ تمہارے اندر جو جیو ہے، یہ جو لائف فورس ہے جس کو ہم زندگی کہتے ہیں، جس کو ہم حیات کہتے ہیں، یہ چیز आकाशी है, मेटीरियल नहीं, कहां से आई हमें पता नहीं, लेकिन मैटर नहीं है, यह सुपर मैटर है। तो इसके अंदर हमारा जीव है, ये जीव मां के पेट में स्पर्म की शक्ल में दाखिल होता है और मां के खून से इसको परवरिश मिलती है और ये बड़ा होता है, इसके हाड पांव निकलते हैं। इसके अंदर खुदा ने तमाम एक ब्लूप्रिंट लिख के उस स्पर्मेटोजा के अंदर जो इंसान की बॉडी बनती है उसमें उसकी नाखून की शेप क्या होगी, बदन पे बाल कितने होंगे, आंखों का रंग क्या होगा, बदन के तमाम जितने भी उसके भाग हैं, उसके लिम्ब्स हैं, अवयवियो हैं, उनकी तमाम की साइज कितनी होगी, और ये बच्चा जब जवान होगा तो इसकी हाइट कितनी होगी और इसका वजन कितना होगा, ये तमाम चीजें उस जर्म के अंदर है कि जो मां के पेट में कंसीव होता है। खुदा ताला की हिकमतों को जब हम देखते हैं, जब हम स्टडी करते हैं, तो खुदा की अजमत, उसकी बड़ाई, उसकी ताकत, उसकी अक्ल, उसकी इंटेलिजेंस, हम सोच के हैरान होते हैं, ओह खुदा ताला ऐसे कमालात करता है। सिर्फ एक बच्चे की पैदाइश का आप ख्याल कर लो कि किस तरीके से खुदा इस बूंद में से, लहू की एक बूंद में से इंसान बनाता है, इंटेलिजेंस देता है। जीव तो है, 16 महीने मां के पेट में होते हैं तो खुदा उसके बदन के अंदर रूह उतारता है, जीव तो पहले से है। अगर जीव ना होवे तो बच्चा कंसीव हो ही नहीं सकता, लेकिन ये ही बच्चा, ये जो एम्ब्रियो है, 16 वीक जब ही होते हैं तो इसमें आत्मा उतरती है, रूह आती है, और उसकी निशानी ये है कि वो बच्चा जो अभी तक एक मुर्दे की शक्ल में था, यानी मुर्दा था नहीं, मगर कुछ भी उसके अंदर हिल चाल कोई चीज नहीं थी, इंटरनल डेवलपमेंट हो रही थी, लेकिन जिस दिन रूह दाखिल होती है तो हार्ट की बीट शुरू होती है, और ये हार्ट की बीट हामिला मां को महसूस होती है कि अभी हार्ट बीट शुरू हो गया, मां के कान उसको फील करते हैं। जब फर्स्ट हार्ट बीट शुरू होती है वो टाइम है कि उसके अंदर आत्मा आवे, ये चीजें गिनान में लिखी हुई हैं। आत्मा क्या है? आत्मा खुदा ताला के नूर में से है, आत्मा एक नूरानी चीज है, लेकिन वो 16 वीक तक ठहरती है, इस बच्चे को 16 वीक हो जाते हैं, पर 16 वीक ठहरने की जरूरत क्या, इसलिए कि बच्चे का जो ब्रेन है वो इतना डेवलप हो जाए कि उसमें इंटेलिजेंस का सीड आ जावे, इंटेलिजेंस का, अक्ल का, बुद्धि का सीड आ जावे, बुद्धि की जो न्यूक्लियस है वो उसके ब्रेन के अंदर जब भी आ जावे तो फिर आत्मा उतरती है। क्यों? जीव का मकान हार्ट है, लेकिन आत्मा के रहने की जगह इंसान की अक्ल है, बुद्धि है। जीव और आत्मा का जो ताल्लुक है वो थ्रू माइंड है, इस माइंड को हमारे ज्ञानों में मन कहा, इस मन के अंदर खुदा ने बड़ी पावर रखी, मन बहुत ताकत वाला है। खुदा की जितनी भी क्रिएशन है, आसमानों में, जमीनों में, यहां भी ऊपर भी, खुदा की बेस्ट क्रिएशन जो है वो ह्यूमन ब्रेन है, इस ब्रेन के अंदर इंटेलिजेंस है, इस इंटेलिजेंस के अंदर आत्मा है। देखो मैंने आपको अरज की, हमारे बदन में मिट्टी भी है, पानी है, हवा है, आग है, आकाश है, और उसके साथ साथ नूर है, आत्मा जो है वो नूर है, लेकिन फिर मैटर, सुपर मैटर और नूर के बीच में एक और स्टेज है, इस स्टेज को हम अक्ल कहते हैं, इंटेलिजेंस कहते हैं। ये जो अक्ल है बड़ी आला दर्जे की चीज है, या आज दुनिया में जो कुछ होता है अक्ल से होता है, खुदा ने बहुत ही कमाल किए हुए हैं। मगर याद रखो दीनदारों, इससे भी ऊपर की चीजें हैं, दुनिया में 5 बिलियन आदमी हैं, सबके पास एक सरीखी अक्ल नहीं, सबकी अक्ल जुदी जुदी है। दुनिया के अंदर खुदा ताला ने ऐसी चीजें रखी हैं कि अगर स्टडी की जाए, ख्याल किया जाए, तो हमें पता लगता है खुदा ताला कितना बड़ा है। हज़रत इमाम फरमाते हैं, तुम अल्लाह का ख्याल करो और ये ब्रह्मांड यानी सारी क्रिएशन यूनिवर्स का ख्याल करो तो वह उससे बियॉन्ड है। एक नहीं, 10 यूनिवर्स का ख्याल करो, 100 का करो, 1000 का करो, 2000 यूनिवर्सेस का ख्याल करो। हज़रत इमाम फरमाया, वो फिर भी उससे ऊंचा है, बियॉन्ड है उससे। ये चीजें हमें अक्ल से, आत्मा की शक्ति अक्ल के साथ है, उससे हमें पता लगता है। अक्ल डेवलप की जा सकती है इबादत के थ्रू से। बिल्कुल जाहिल आदमी के जो पढ़ा लिखा नहीं, उसको बिल्कुल लिखना पढ़ना कुछ नहीं आता, कभी स्कूल नहीं गया, मगर इबादत करके वो आगे पीछे की सब बातें जान सकता है। इबादत करके बदन इधर है लेकिन अपनी रूह को निकाल के चांद तक पहुंचता है। बदन इधर है, वो सूरज के नजदीक भी जाता है और जलता नहीं, क्योंकि मैटर है ही नहीं कि सूरज उसको जला सके, वो तो रूहानी हिसाब में जाता है, सूरज के अंदर घुसता है और सूरज के अंदर क्या हो रहा है वो देखता है। बदन यहां पड़ा है, एक सिल्वर कॉर्ड जो है लाइफ जारी रखने के लिए, उस आत्मा और इस बदन के अंदर जो जीव है उसमें एक कॉर्ड है, ये लिंक चालू रहती है। इस लिंक की कोई हद नहीं, अगर 10 लाख या 10 करोड़ या 10 बिलियन माइल्स जाना है तो भी ये लिंक चलती रहेगी, और ये आदमी दूसरी दुनियाओं की सैर करके वापस आ सकता है। यही मेराज थी रसूल पाक को, कि 7 आसमान और उसके बाद 10वें आसमान तक गए। 7 आसमान और 10 आसमान, 7 आसमान तो ये कि हमारी इस सोलर सिस्टम के जो बड़े बड़े 7 प्लैनेट्स हैं, इन प्लैनेट्स की सैर की भले साइंस को पता नहीं, किसी दिन आएगा कि साइंस ढूंढ लेगी। जैसे कि 900 बरस पहले पी शम्स ने एटम बम का जिक्र किया है, 900 बरस पहले, उस वक्त कोई माइका लाल ऐसा पैदा नहीं हुआ था कि जिसने कभी ये ख्याल किया होवे कि एटम बम बनेगा। 100 बरस पहले भी किसी साइंटिस्ट को ख्याल नहीं था, लेकिन हमारे विज्ञान के अंदर पी शम्स ने अणु ना गोला पड़ से, अणु कहते हैं एटम को, गोला कहते हैं गोले को, बम को। हमारे पीरों ने बहुत सी हिकमतें लिखी हैं, हमको गिनानों में से पता लगता है कि ये तमाम जो प्लैनेट्स हैं, पर्टिकुलरली 7 प्लैनेट्स, इसमें लाइफ है, भले वो लाइफ प्रिमिटिव स्टेज में होवे। जैसे कि बैक्टीरिया हमको आंख से नहीं दिखते, उसके लिए माइक्रोस्कोप चाहिए और पावरफुल माइक्रोस्कोप चाहिए। मैंने खुद ने ऐसा बहुत सी अपनी एजुकेशन के टाइम के अंदर, कॉलेज यूनिवर्सिटी के टाइम में बैक्टीरिया देखे हैं कि जो 5000 गुना बड़ी पावरफुल माइक्रोस्कोप होवे तब हम उसको हाल देखते हैं, उसकी शक्ल देखते हैं, जुदे जुदे उसके रंग देखते हैं, उसकी चाल देखते हैं, आदमी हैरान होता है। तो बैक्टीरिया हमें नजर नहीं आते मगर वो लिविंग थिंग्स हैं। इसी तरह से हमारे बदन के जो सेल्स हैं वो हमें नहीं दिखते, कभी ऐसा हाथ फिरा दो जोर से तो हजारों सेल्स निकल जाते हैं हमारे हाथ में से, हालांकि हमें कुछ नजर नहीं आता। तो इस तरह से इन प्लैनेट्स के अंदर लाइफ है, यह लाइफ कभी किसी दिन डेवलप होगी। और हमको यह भी कहा गया कि सिर्फ इस जमीन के ऊपर ही लाइफ नहीं, खुदा ताला का ये जो यूनिवर्स है इतना बड़ा है, बहुत से ठिकाने लाइफ है, अलग अलग शक्लों में है, हमारे जैसी नहीं, हमारे से कम भी है, हमारे से ज्यादा भी है। ये हकीकतें हमें अपनी इबादत में से मिलती हैं, और हमारे पीरों ने इबादत की। पीर तो इमाम की फैमिली में से ही होते हैं, हजर इमाम की फैमिली के बाहर पीरी जौमा किसी को नहीं मिलता। اس لیے پیر جو ہیں وہ آل رسول ہیں، ان کے اندر نبوت کا نور ہے، اور پیر ایکچولی ہمارا مرشد ہے، وہ پیر ہے، امام ہے، وہ اللہ کا نور ہے، پیر ہے وہ نبی کا نور ہے. پیر ہم کو امام کی شناخت بتاتا ہے. یہ جو بیت الخیال کا بول آج ہم حضرت امام کے پاس جا کے لیتے ہیں، امام بول نہیں دیا کرتا، بول کا دینا پیر کا کام ہے، لیکن حضرت امام پیر بھی ہے، شاہ بھی ہے. حسن علی شاہ ماں باپ کے زمانے میں پیری جوما علی شاہ کے پاس تھا، تو بیت الخیال کا کام علی شاہ کرتے تھے، مولانا حسن علی شاہ نہیں کرتے تھے. علی شاہ ماں باپ جب امام بنے تو پیری جوما اپنے بیٹے شاہب الدین شاہ کو دیا، تو علی شاہ ماں باپ بیت الخیال کا کام نہیں کرتے تھے، پیر شاہب الدین شاہ کرتے تھے. امام سلطان محمد شاہ نے پیری جوما اور صاحبی جوما دونوں اپنے پاس رکھے، اس لیے وہ بیت الخیال کا کام کرتے تھے. آج حضرت امام کے پاس بھی پیری جوما بھی ہے، صاحبی جوما بھی ہے، اس لیے حضرت امام جب ہم کو بول دینے کے لیے آتے ہیں تو وہ اس وقت پیری جوت میں ہوتا ہے، لیکن امام کی جوت ساتھ ہوتی ہے، پیر کی جوت اکیلی کبھی نہیں ہوتی، امام کی جوت ہمیشہ ساتھ ہوتی ہے، لیکن کام پیر کرتا ہے، ہدایت پیر کرتا ہے، دوروانی پیر دیتا ہے، واعظیں پیر کرتا ہے، ہم کو کھانا پینا اٹھنا بیٹھنا جو کچھ بھی ہے، دنیا میں کس طرح چلنا، دین میں کس طرح چلنا، یہ پیر سکھاتا ہے، جیسے کہ ہمارے سامنے گنان پڑے ہوئے ہیں. اور امام کے جامع میں آ کے بیٹھ جائے، دیندارو ہماری طاقت نہیں کہ ہم منہ بھی ہو سکے، ہم آنکھ بھی پھرانے کی طاقت نہیں رکھتے، اس کا تیج، اس کا درجہ، اس کا مرتبہ، اس کی جو گلوری ہے ہم سہن نہیں کر سکتے. اس لیے امام کبھی بھی اکیلا امامت کی جوت میں جماعت میں نہیں آتا، ہماری طاقت نہیں. موسیٰ علیہ السلام پیر تھے، موسیٰ نبی پیر تھے، کیونکہ نبوت کا جو درجہ ہے وہی پیری درجہ ہے. لوگوں نے پوچھا، یا نبی آپ نے اللہ کو دیکھا ہے؟ اب موسیٰ نبی جو ان کو کہے کہ ہاں دیکھا ہے، کیونکہ وہ تو نبی ہے نا، تو نبی تو اللہ کے نور سے ایک ہوتے ہیں، اور اگر جو موسیٰ علیہ السلام کہیں کہ ہاں میں نے دیکھا ہے، تو وہ پوچھیں گے پھر وہ کیسا ہے، کہاں ہے، بہت سی باتیں کریں گے، جیسے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو محمد کو عرب پوچھتے تھے، یا نبی اللہ کیا ہے؟ ابھی حضور کو جواب تو آتا تھا، لیکن سوچ میں پڑے کہ میں ان لوگوں کو کیسے سمجھاؤں، کیونکہ ان کی عقلوں میں اتنی طاقت نہیں کہ وہ سمجھ سکے. تو حضور خاموش ہوئے تو وہی نازل ہوئی، اے محمد ان کو کہو اللہ جو ہے وہ زمین اور آسمانوں کا نور ہے، اللہ جو ہے وہ زمین آسمانوں کا نور ہے، اور اس کی ایگزامپل یہ ہے کہ دیوار کے اندر کوئی ایسا گوکھلا ہوئے، پرانے زمانے کے اندر الیکٹرک بتیاں تو نہیں تھی نا، تو تیل کی بتی جلا کے دیوار کے اندر جس طرح ایسا کوئی تھوڑا سا جگہ ہوئے وہاں وہاں اس کو رکھ دیتے تھے تاکہ سب جگہ اس کی روشنی پہنچے، اس کو گوکھلا کہتے ہیں. وہاں ایک لیمپ پڑا ہوتا ہے، لیمپ کے اوپر ایک کور ڈالتے ہیں کانچ کا تاکہ ہوا لگنے سے لیمپ بجھ نہ جائے. تو خدا تعالی نے مثال دی ہے، پہلے فرمایا اللہ جو ہے زمین آسمانوں کا نور ہے، اور پھر فرمایا اس کی ایگزامپل ایسی ہے کہ جیسے دیوار کے اس گوکھلے میں ایک لیمپ پڑا ہوئے، اس لیمپ کے اوپر ایک کانچ کا کور ہوئے، اور لیمپ کے اندر روشنی جلتی ہے، اس کے اندر جو تیل ہے وہ تیل جلتا ہے، لیکن وہ تیل معمولی نہیں، وہ تیل ایسے جھاڑ کا تیل ہے کہ نہ ایسٹ کا ہے نہ ویسٹ کا ہے، اور جب وہ جلتا ہے تو اس کو کوئی دیا سلائی سے بتی سے جلایا نہیں گیا، یعنی باہر کی آگ سے لیمپ کو جلایا نہیں گیا، لیمپ بجھ جاتا ہے تو ہم ماچس لے کے اس کو جلاتے ہیں، تو اللہ کہتا ہے کہ اس کی یہ جو لیمپ جلتا ہے اس لیمپ کو کسی باہر کی آگ نے اڑا نہیں، خود بخود جلتا ہے، اور اس کی جو روشنی ہے اس کانچ میں سے نکل کے جگمگاتی ہے ستاروں کی طرح، بہت اجالی والی ہے، اور اس کا تیج ایسا ہے نورن علی نور، اس میں سے روشنی نکلتی ہی رہتی ہے، کبھی ختم نہیں ہوتی. ایسی مغم طریقے سے خدا نے اپنے نور کی حقیقت بیان کی، جو عقل والے تھے جو عبادت والے تھے رسول اکرم کے پاس بیٹھ کے ہدایت پایا کرتے تھے، انہوں نے اس آیتوں سے بہت مزہ اٹھایا اور ان کو پتا لگا. کسی ایسی محفل کے اندر رسول اکرم کو پوچھا گیا یا نبی یہ روح کیا ہے، تو حضور پھر خاموش رہے کہ میں ان کو کس طرح سمجھاؤں، اور اللہ کا حکم کا انتظار کیا تو وہی نازل ہوئی، اے محمد ان کو کہو الروح من امر ربی، جو روح ہے وہ میرے رب کے حکم سے ہے، کیونکہ روح کو سمجھنے کی طاقت نہیں، جیو کو سمجھنے کی طاقت نہیں، ان عربوں کے اندر جاہل تھے، کٹھور تھے، وائلڈ تھے، ان کو یہ سٹل چیزیں نہیں سمجھائی جا سکتی، مگر ان لوگوں کے اندر جو اعلی قسم کے سمجھدار انٹیلیجنٹ لوگ تھے ان کو رسول اکرم دروازہ بند کر کے عبادت سکھایا کرتے تھے، نیاز نکال کے پلایا کرتے تھے، کھجوروں میں سے اپنے ہاتھ سے گٹھلی جو ہے اندر کے سٹون، رسول اکرم خود اپنے ہاتھ سے وہ سٹونز جدا کرے اور باقی کھجور رہ جاوے تو ہاتھ سے اس کو مسل مسل کے سیرے کی طرح بنا کے یہ سکریت کے طور پہ دیا کرتے تھے. نبی کریم کی وہ تمام باتیں آج ہمارے پاس ہیں، مسلمان بھول گئے، انہوں نے امام بھی چھوڑ دیا، محمد کا نام رکھا باقی محمد کی چیزیں بھی چھوڑ دی، وہ عبادت کی چیزیں تھیں جو نبی دروازہ بند کر کے زید بن ارکم کے گھر کے اندر سٹارٹنگ میں مدینے کے آنے سے پہلے مکہ میں شروع کرتے تھے، اور اس میں 40 آدمی سے زیادہ نہیں تھے. دیندارو، ہمارا جو مذہب اسماعیلی طریقہ ہے یہ دین اسلام میں سب سے اونچا اعلی طریقہ ہے کہ جو خود رسول اللہ کے زمانے میں تھا، کیونکہ رسول اللہ پیر تھے، ہم کو سکھایا کرتے تھے، اور اس میں سے یہ نبی کے بعد حضرت علی کے زمانے میں امام حسن پیر تھے، اس طرح یہ پیری سلسلہ اور امامت کا صاحبی سلسلہ ساتھ ساتھ چلتا رہا. زمانہ آ گیا اور امام مالک ہے، وہ بہتر جانتا ہے اس دو جامے کے اندر، مولانا سلطان محمد کے اور مولانا شاہ کریم کے دونوں جامے میں پیری اور صاحبی جامہ دونوں ساتھ ہو گئے. امام جب ہمیں بول دیتا ہے تو پیر کہتے ہیں یہ بول تمہارا پیر ہے، تمہارا پیر ہے وہ بول ہے. میں نے آپ کو عرض کی کہ پیر ہمیں سب کچھ سکھاتا ہے، اب یہ کہا گیا کہ یہ بول تمہارا پیر ہے، تو پیر یعنی یہ بول، آپ جب عبادت کرو گے تو یہ بیت الخیال کا بول آپ کو اندر سے سب کچھ سکھائے گا، آپ کے اندر کے دروازے، اندر کی لائبریری کھل جائے گی، آپ کو وہ علم ملے گا جو کتابوں میں نہیں ملتا، آپ کو وہ سمجھ آئے گی کہ جو کوئی بتا نہیں سکتا. بیت الخیال کے اس بول میں سے وہ چیزیں ملیں گی کہ زبان کی طاقت نہیں کا بیان کر سکے یا کسی کو سمجھا سکے. مولانا حضرت امام صلوات اللہ علیہ ایک دفعہ بمبئی آئے اور بیت الخیال کا بول دینے سے پہلے مولانا کھڑے ہو کے فرمان کیے، اس کے اندر مولانا لمبے فرمان ہیں، مگر جو میں کہنا چاہتا ہوں وہ یہ ہے کہ مولانا نے فرمایا کہ جب تم برابر کنسنٹریشن کرو گے، جب تم اس بول کے اوپر برابر دھیان لگاؤ گے اور تم اپنے دل کے اندر क्रेविंग करो उस चीज की पाने की, तुम्हारे दिल के अंदर इच्छा और ख्वाहिश होनी चाहिए, तलब होनी चाहिए। जैसे कि यह हजर इमाम के शब्द नहीं, मैं समझाने के लिए कहता हूं कि जैसे कि आदमी को भूख लगती है तो वो खाने की तलब करता है, प्यास लगती है तो पानी पीने की तलब करती है। तो माँ बाप ने ये कह कि तुम्हारे अंदर क्रेविंग होनी चाहिए, तो क्रेविंग के शब्द को मैंने आपको समझाया भूख प्यास के तौर पे। माँ बाप फरमाया तुम्हारे अंदर उसकी तलब होनी चाहिए, क्रेविंग होनी चाहिए। तो फिर किसी न किसी दिन वो मौला किसी वक्त मेहरबान हो जाएगा तो तुम्हें बख्शीश देगा। मौला फरमाया कि जब तुम्हें बख्शीश मिलेगी तो तुमको किसी से पूछने की जरूरत नहीं पड़ेगी कि ये बख्शीश भला क्या है, तुमको उसकी समझ भी दी जाएगी, किसी को पूछने की जरूरत नहीं। और अगर तुम किसी से पूछ रहे हो तो उसका मतलब यह है कि तुमको कुछ मिला नहीं, खाली गपबाजी है। बहुत से लोग ऐसा कभी कभी मिशनरियों को वाइजीन को पूछते हैं, भला हमको ऐसा होता है, भला हमको ऐसा होता है। तो मैं कहता हूं मां बहन भाई कुछ नहीं होता, ये तुम्हारे ख्यालात हैं। क्योंकि इमाम यह फरमाता है और हकीकत भी यही है कि बैतुल ख्याल का जो बोल है वो हमारा गुरु है, यही हमारा मुर्शिद और पीर है। जब ये बोलेगा इसका नाम अजप्या जाप क्यों रखा कि जीभ के बगैर इसका जाप करो। जाप कहते हैं अरबी जबान के अंदर तस्बीह करने के लिए, या अल्लाह या अल्लाह या अल्लाह या अल्लाह, ये जाप है, इसको अरबी में तस्बीह कहते हैं। लेकिन ये अजपिया जाप है कि जिसको जबान से नहीं जपा जा सकता, मन से जपा जाता है। तो ये मन से जब ही जपा जाता है तो इसको इसमें आजम को उस मन की जबान से जब याद किया जाता है तो ये इसमें आजम हमारे मन के अंदर जहां से ख्यालात और जहां से शब्द, जहां से इन्फॉर्मेशन, जहां से नॉलेज शुरू होती है और वहां उस मुकाम को टच करता है तो अंदर हमको सारी नॉलेज मिलती है, हमको वो चीजें दिखती हैं, हमको वो चीजें सुनाई देती हैं, हमको उन चीजों की समझ आती है कि जो हमने कभी देखी नहीं, कभी सुनी नहीं, कभी समझी नहीं। और इंसान हैरान होता है और खुशी होता है, मौला ने मुझको ये बताया, वो अंदर से निकलता है। सत शब्द है गुरु हमारा, सत शब्द है गुरु हमारा, ताको लेखे ना ये संसारा। आप लोग पढ़ते हो ताको लखे ना ये संसार, लखे नहीं है, ताको लेखे ना ये संसार, यानी संसार इसको लेखता नहीं, मतलब के समझता नहीं, जानता नहीं, कदर नहीं करता उसकी। ये गुरु है, इसमें आजम हमारा पीर है, इसमें आजम हमारा मुर्शिद है। जिस तरह जाहिर में पीर हमको इमाम की शनाख्त देता है, इस तरह ये इसमें आजम अंदर हमको इमाम के नूर की शनाख्त देता है और हमको पकड़ के इमाम के नूर के पास ले जाता है। इमाम का नूर हमारे अंदर है, जो हमारे आत्मा है, ये जो रूह है, ये इमाम के हुक्म से हमारे अंदर मौजूद है। क्योंकि अगर इमाम अपनी नूरी हालत में कहीं नहीं तो कुछ नहीं, ये जो कुछ भी लकड़ी, दरख्त, पहाड़, जमीन, आसमान, चांद, सूरज, जो कुछ ही आपको दिखता है ना, वो उसके नूर की वजह से दिखता है, वगरना नहीं दिख सके। जिस तरह बाहर की चीजें उसके नूर की वजह से दिखती हैं और उसके नूर की वजह से ये सब कुछ एग्जिस्ट होती हैं, इसी तरह से दिनदारों हमारे अंदर भी उसके नूर की वजह से ही एग्जिस्टेंस होती है, और वो है आत्मा की वजह से। अभी आत्मा क्या है, रूह क्या है, ये इसमें आजम हमको वो समझाता है और अंदर की आंखें फिर खुल जाती हैं, तो इंसान को सब इल्म गिनान मिलता है। फिर कहते हैं जब भी मौला के घर जाओ या जमात खाने या अपने घट के अंदर, हमारा घट मौला का घर है। नबी करीम फरमाते हैं कि कल्बुल मोमिनीन عرش اللہ مومنوں کا جو قلب ہے، انتکرن ہے، وہ خدا تعالی کے بیٹھنے کا تخت ہے. ایک اور جگہ نبی کریم فرماتے ہیں، میرے کو اللہ نے کہا زمین آسمان میں میں سما نہیں سکتا، کیونکہ میں وہ اتنا بڑا ہے کہ زمین آسمان میں سمایا نہیں جاتا. جیسے کہ ایک گیلن کا ایک کوئی برتن ہوئے یا ایک بکٹ ہوئے، ایک گیلن کی آپ اس کے اندر دو گیلن پانی نہیں سما سکتے، اس کی کیپیسٹی نہیں. تو اللہ کہتا ہے کہ آسمان و زمینوں میں میں سما نہیں سکتا، میں اتنا بڑا ہوں، ساری کریشن میں میں سما نہیں سکتا، لیکن مومن کے دل میں سما جاتا ہوں. یہ ایک عجیب کی بات ہے. مجھے ڈھونڈنا چاہتے ہو؟ مومن کے دل میں ڈھونڈو. مولانا روم نے اس حدیث کو اپنی مثنوی میں بیان کیا ہے. مولانا روم کہتے ہیں، گفت پیمبر کے حق فرمود است، من گنجم درمیاں بالا اپس، در دل مومن بگنجم این عجب، گر مرا خواہی ازاں دل ہاتھ الگ. میں نے آپ کو ترجمہ پہلے سے سنا دیا. تو مولا جو ہے وہ مومن کے دل میں سما جاتا ہے، اور اس طرح سماتا ہے، اس طرح سما جاتا ہے کہ انسان کا سر سے پاؤں تک سارا بدن، کہ جس کے اندر 3.5 کروڑ پورز ہیں. ہمارے بدن میں پورز کتنے ہیں؟ 500, 700, 800 برس پہلے ہمارے پیروں نے اس کا حساب کر کے ہم کو بتایا. پیروں نے گنا نہیں، مگر وہ تو پیر ہے نا، پیر بھی نور ہے، نبی کا نور ہے، اور نبی کا نور ہی کریئٹر ہے، تو ان کو تو پتا ہے. ابھی تک ابھی اتنی سائنس بڑھ گئی، سائنٹسٹوں نے ہم کو کبھی نہیں کہا کہ ہمارے بدن پہ 35 ملین پورز ہیں، کبھی نہیں کہا. گنانوں میں ہے کہ 3.5 کروڑ روانٹے ہیں ہمارے. تو جب امام ہمارے بدن میں سما جاتا ہے، جب وہ محبوب، وہ ہمارا معشوق ہمارے بدن میں مکس ہوتا ہے، تو اس طرح مکس ہوتا ہے کہ جیسے پیر کہتے ہیں دودھ میں گرت پچھانو. دودھ کے اندر گھی کیسے سمایا ہوا ہے؟ گھی کا رنگ نہیں دکھتا، گھی کی باس بھی نہیں آتی، گھی کا ٹیسٹ بھی نہیں ملتا دودھ پینے سے، دودھ سفید ہے. گھی جو ہوتا ہے وہ ذرا ڈارک ہوتا ہے، سلائٹلی یلو ہوتا ہے، کریمی کلر کا ہوتا ہے، گھی کی باس بھی جدی ہے. یہ گھی دودھ میں سمایا ہوا ہے. پھر کہتے ہیں جس طرح گھی دودھ میں سمایا ہے، ایسا مولا تمہارے اندر سمایا ہوا ہے. ظاہر میں دودھ دکھتا ہے، ٹیسٹ میں بھی دودھ کے سواد آتا ہے، لیکن جب ہی ہم دودھ کو گرم کرتے ہیں، جب ہی ہم دودھ کے انگریڈینٹس کو جلاتے ہیں گرمی سے، تو اس کے اندر سے، دودھ کے انگریڈینٹس کے اندر سے پسینہ نکلتا ہے. گرمی سے وہ پگھلتے ہیں، اپنی اصلیت چھوڑ کے دوسری اصلیت پہ آتے ہیں، اور اس کے اندر پھر چھوٹے چھوٹے ذرات آتے ہیں. یہ جو ذرات ہیں یہ کریم کے ہیں، یعنی اوپر ملائی آ جاتی ہے. اب دیکھو ملائی نیچے نہیں رہتی، ملائی اوپر تر آتی ہے اور لائٹ ہو جاتی ہے، اور باقی جو دودھ ہے، دودھ کے اندر سے یہ ملائی نکل جاتی ہے، تو دودھ کا ذائقہ بھی بدل جاتا ہے، دودھ کا رنگ بھی بدلتا ہے، تھوڑا سا دودھ کی طاقت میں فرق پڑ جاتا ہے. اب اس ملائی کو پھر گرم کرو تو گھی بن جاتا ہے. اس طرح سے ہماری یہ کسنی کمانی ہے بیت الخیال کی عبادت. مولا کو یاد کرتے رہو، مولا کے عشق میں گرم ہوتے رہو، مولا کی محبت میں گرمی چڑھے گی، اس گرمی کے اندر آپ کو جوش آئے گا، آپ کا ایمان بڑھتا جائے گا، ایمان بڑھتے بڑھتے محبت ہو جائے گی، یہ محبت عشق بن جائے گا. عشق جو ہے وہ آگ ہے، عشق اپنے سوا باقی سب چیز کو جلا دیتی ہے، عشق کوئی دوسری چیز کو رکھنے نہیں دیتی. یہ عشق جو ہے نا یہ ملائی ہے. اب اس ملائی کو پھر گرم کرو تو یہ گھی بنے گا. اور یہ عبادت کا اصول ہے، عبادت کی بیٹھک ہے. جب وہ مولا خوش ہوتا ہے تب وہ بخشیشیں دیتا ہے. اس ساجن کے گھر جاؤ، اس کی ملاقات کرنے کے لیے جاؤ، کسی کو ساتھ مت لے جاؤ، تمام وچار خیالات کو بند کر دو، صرف بیت الخیال کا بول اور کوئی چیز باقی ہمارے پاس نہ ہوئے، اور आगे पीछे की सब चीजें छोड़ दो, जो कुछ कर दिया कर दिया है, अब आगे देखो कि क्या होता है, और फिर वो मौला आपको दूर बताएगा। फिर कहते हैं कि जिन सूरज उगे दर्शन पामिए, जिस तरह सूरज उगता है, सूरज निकलने से पहले क्या होता है, अंधेरा दूर होता है। ईस्ट में जाके किसी दिन सुबह के वक्त आप देखो, ईस्ट में अंधेरा है, इंतजार करो इंतजार करो, आहिस्ता आहिस्ता एक व्हाइट लाइन आएगी होराइजन के ऊपर, और जो अंधेरा है वो फट जाएगा, और अंधेरा हटता जाएगा, लाइट बढ़ती जाएगी। ये लाइट बड़ी धीमी लाइट ब्लूश होती है, मगर थोड़े टाइम के बाद इसमें पीलास आती है, येलो कलर हो जाता है, ये येलो कलर बढ़ते बढ़ते लाल होता है, रेड हो जाता है। जब ये रेड कलर होता है उसके बाद फिर आहिस्ता से सूरज निकलता है, और वो सूरज भी रेड होता है, मगर जैसे जैसे ये ऊंचा आता है और पर्दे होराइजन में से हटते हैं, एटमॉस्फेरिक पर्दा हट जाता है, और जब वो सारा बाहर आता है तो आंख में ताकत नहीं कि हम उस सूरज को देख सके। फिर कहते हैं इसी तरह तुम्हारे दिल के अंदर पहले अंधेरा दूर होएगा, फिर हल्की सी लाइट आएगी, अंधेरा इग्नोरेंस का दूर हो जाएगा, गुनाहों का अंधेरा दूर हो जाएगा, तुम्हारी सुस्ती गफलत का अंधेरा दूर हो जाएगा, और फिर उसमें जो लाइट होगी ना वो अक्ल और इंटेलिजेंस की समझ की लाइट आएगी। ये लाइट बढ़ते बढ़ते दोस्ती और मोहब्बत पैदा करेगी, ये मोहब्बत गर्म हो जाएगी, लाल हो जाएगी, और जब ये मोहब्बत एकदम लाल हो जाएगी, चारों तरफ लालस हो गई है, तो फिर अंदर से वो सूरज निकलेगा, इमाम का नूर तुम्हारे दिल के अंदर जाहिर होगा, कि जिसको देखने की तुम्हारी आंख की ताकत नहीं, और तुम उस पर बेहोश हो जाओगे जिस तरह मूसा नबी बेहोश हो गए। मौला की इबादत करो दीनदारो। सब्जेक्ट तो ऐसा ले लिया मैंने कि मैं बोलता रहूं बोलता रहूं बोलता रहूं, लेकिन मुझे थोड़ा सा भी भान आया, मालूम नहीं कितना टाइम हो गया, घड़ी सामने निकाल के रखी मगर दिखी ही नहीं। मौला आपको सुखी आबाद करे, इबादत की तौफीक देवे, मौला अपनी मोहब्बत देवे, मौला ईमान को रोशन करे, मौला फरमान बरदार मोमन बनाए, तमाम बदियों बुराइयों शैतान के फरेब से बचावे, मौला नहाज़र इमाम आपके ऊपर राजी होवे, मौला आपको इबादत की तौफीक देवे, दिन और दुनिया के अंदर अपनी छत्र छाया में, अपनी खुशियों में, अपनी नवाजिशों में, अपनी बरकतों में और अपनी नियामतों में रखे। मौला आपको जहर बातुन में नूर अता करे।